تفسير دیکھیں گے آیت نمبر 41 سے. وَالَّذِينَ هَاجَرُوا فِي اللَّهِ مِنْ بَعْدِ مَا ظُلِمُوا لَنُبَوِّئَنَّهُمْ فِي الدُّنْيَا حَسَنَةً وَلَأَجْرُ الْآخِرَةِ أَكْبَرُ لَوْ كَانُوا يَعْلَمُونَ. اور جنہوں نے راہ خدا میں ہجرت کی اس کے بعد کہ ان پر طرح طرح کے ظلم توڑے گئے تو ہم ضرور ان کو دنیا میں بھی بہتر ٹھکانہ دیں گے اور آخرت کا اجر تو بہت بڑا ہے, کاش کہ یہ لوگ جان لیتے. بہت ہی خوبصورت آیت ہے, اور اسی سے ملتی جلتی آیت ہم نے پیچھے بھی دیکھی تھی کہ کس طریقے سے اللہ تعالیٰ لوگوں کو خوشخبریاں سناتے ہیں کہ اگر آج تمہاری زندگی میں میرے لیے کوئی مشکل آ گئی, اگر تم کچھ چھوڑ کر میری طرف آنا چاہتے ہو اور کچھ چھوڑ کر کہیں بھی جائے انسان تو مشکلات تو بہرحال آتی ہیں, تو اللہ کی ذات اس پہ اجر دینے کے لیے تیار ہے. لفظ ہجرت جو ہے یہ ہا جیم را سے ہے, ہجرہ ہجرت, اس کا لغوی معنی ہوتا ہے ترک وطن. اب کوئی بھی کسی قسم کا ترک وطن ہو سکتا ہے, لیکن جب بھی وطن کو چھوڑنا, جگہ کو چھوڑنا اللہ کے لیے ہوگا تو اس کا اجر اللہ نے اپنے لیے رکھا, اپنے ہاتھ میں رکھا. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ الہجرت تہدم ما کان قبلہا, ہجرت ان تمام گناہوں کو ختم کر دیتی ہے جو اس سے پہلے انسان نے کیے. کتنی بڑی خوشخبری ہے انسان کے لیے کہ جس طرح حج انسان کے گناہوں کو معاف کروا دیتا ہے, سچی توبہ گناہوں کو معاف کرا دیتی ہے, اسی طرح گناہوں کو چھوڑنا بھی تو بڑی بات ہے. اللہ تعالیٰ اصل میں کسی کا حق رکھتے نہیں ہیں. ہمیں اللہ کے راستے میں جتنی بھی مشکل آتی ہے, وہ چھوٹی ہو کہ بڑی, اللہ کی ذات اس کے اوپر ہمیں اجر دیتی ہے. اور ہمارے ہاں ہجرت کے لیے ایک خاص کانسیپٹ ہے, کچھ لوگ ہجرت مدینہ ہی کو ہجرت کہتے ہیں, لیکن اگر آپ دیکھیں تو ہر انسان کی زندگی میں بہت ساری ہجرتیں آتی ہیں. ابھی انشاءاللہ آپ کو مختلف اقسام اس کی لکھاؤں گی. بعض کہتے ہیں کہ یہ آیت جو ہے یہ ہجرت حبشہ کے بارے میں, کیونکہ سورت کے آغاز میں بھی اس پہ بات ہوئی تھی کہ مکی سورت میں ہجرت کا تذکرہ کیوں, ابھی تو ہجرت مدینہ ہوئی نہیں. تو ادھر پھر ہجرت حبشہ مراد ہے کہ جب حالات اتنے تنگ کر دیے گئے کہ جب وہاں رہنا مشکل ہو گیا تو اللہ تعالیٰ کی رضا کی خاطر کچھ لوگ جو تھے وہ ہجرت کر گئے, اور ان کے اندر حضرت عثمان رضی اللہ تعالیٰ عنہ, ان کی بیوی بھی تھی جو اللہ کے نبی کی بیٹی تھی, اور اسی طرح تقریباً 100 سے کچھ اوپر لوگ تھے. حضرت رقیہ نے ہجرت کی تھی. تو کوئی بھی ہجرت کا موقع ہو, لیکن حقیقت یہ ہے کہ ہجرت بڑی مشکل ہوتی ہے. انسان کی طبیعت میں انس ہے, نام انسان میں حمزہ نون سین بھی ہے اس کے روٹ میں, اس کو انس ہو جاتا ہے. ایون بری چیز سے بھی انس ہو جاتا ہے, خراب جگہ سے بھی انس ہو جاتا ہے. انسان جس ماحول کی پیداوار ہوتا ہے بالآخر اس کو وہی اچھا لگتا ہے. کہ آپ دیکھیے کہ بعض لوگ ترقی یافتہ ملکوں میں بھی پہنچ جاتے ہیں لیکن اپنے گاؤں کی مٹی کو یاد کرتے ہیں, کبھی وہاں کی ایک آگ جلانے کو یاد کرتے ہیں. کوئی سوچے کہ یہ کوئی یاد کرنے والی چیز ہے, لیکن انسان جو ہے وہ محبت رکھتا ہے نا چیزوں سے. اب محبت جب ہوتی ہے تو انسان اس کو کئی مختلف وجوہات کی وجہ سے چھوڑتا ہے. مثلا کون سی قسمیں ہوتی ہیں؟ سب سے پہلی قسم آپ دیکھیے کہ جو انسان جگہ چھوڑتا ہے وہ کون سی ہے, دارالکفر سے دارالاسلام کی طرف جانا. کہیں کفر تھا, اب آپ کو وہاں اسلام کا اظہار مشکل لگ رہا تھا, یا آپ کو لگتا تھا کہ آپ وہاں رہ کر اپنے اسلام پہ عمل نہیں کر سکتے, تو آپ وہاں سے نکلتے ہیں اور کسی ایسی جگہ میں جاتے ہیں جہاں اسلام بھی ہو اور اسلام کے مطابق عمل بھی کر سکیں. اس کی بہترین مثال مکہ سے مدینہ کا ہجر سفر تھا. مکہ اس وقت دارالکفر تھا, لیکن مدینہ پہلی دارالسلام سلطنت بنی, اور یہ اس وقت میں فرض تھی. آج بھی قیامت تک یہ چیز مسلمانوں کے لیے فرض ہے کہ اگر کسی جگہ ان کے اوپر ظلم ہو رہا ہو اور ان کو اپنے دین کا اظہار بھی مشکل ہو, لوگ ان کو نماز نہ پڑھنے دیں, اپنا اظہار نہ کرنے دیں دین کا, مسجدوں میں نماز نہ پڑھنے دیں, تو صرف اپنے مال اور جائیدادوں اور گھروں کی محبت میں وہاں بیٹھے رہنا یہ ایک بہت بڑی خیانت ہوتا ہے. سورت نساء میں ہم اس پہ ڈیٹیل سے بات کر چکے ہیں, کیسے لوگوں کو جب موت آتی ہے تو فرشتے ان کو کہتے ہیں کہ کیوں تم یہاں رہے, کیا وہ کہتے ہیں ہم بڑے مستضعف تھے, یہ بڑے کمزور تھے, ہم پہ بڑا پریشر تھا معاشرے کا. تو وہ فرشتے کہیں گے کہ کیا علم تکن ارض اللہ باسیت فتحاجر فیہا, کہ اللہ کی زمین بڑی نہ تھی کہ تم وہاں چلے جاتے. مثلا جیسے پاکستان بنا تھا تو بہت سارے لوگوں کے پاس چوائس موجود تھی کہ وہ انڈیا سے نکل کر پاکستان میں آ جاتے, अगर वो नहीं आएगी उनका अपना फ़ैसला है। अब मुझे नहीं पता वहाँ क्या हालात हैं, लेकिन मिसाल देने के लिए आज तो अल्हम्दुलिल्लाह दुनिया इस हद तक महज़ब हो गई है कि अंदर खाते दिल में बुग़्ज़ तो दो मुसलमान ग्रोहों में भी एक दूसरे के लिए बहुत सा होता है, लेकिन प्रोटोकॉल की हद तक तो आज रिलीजियस आज़ादी का नारा किया जाता है। और जो चीज़ें और जो खबरें इधर उधर से मिलती हैं, मेरा ख्याल है कि इंडिया में इस वक्त पाकिस्तान से ज़्यादा दीन का काम हो रहा है। तो सिर्फ़ एक मिसाल देने की बात बता रही हूँ कि अगर बिल फर्ज़ मुहाल किसी जगह रहकर मुसलमानों को वाकई अपने दीन पे अमल करना मुश्किल हो तो फिर वो जगह छोड़ जाना फ़र्ज़ है। दूसरी हिजरत होती है दारुल बिदत से निकल जाना, जहाँ बिदात बहुत सारी हों। इमाम मालिक रहमहुल्लाह के बारे में आता है कि वो कहते हैं कि किसी मुसलमान के लिए किसी ऐसे मुकाम में क़याम करना हलाल ही नहीं है जिसमें सहाबा कराम पे गाली दी जा रही हो, सलफ़ असलाफ को बुरा कहा जा रहा हो, और हत्ता कि अगर वहाँ रहकर कोई इंसान अल्लाह के दीन का मजाक उड़ा रहा हो। जैसे पीछे भी दो तीन जगह ये आयत आई है, वह इज़ार आई तल्लज़ीन यखुदून फ़ी आयातिना फ़ारिद मिनहुम, कि जब तुम देखो कि अल्लाह की आयतों का मजाक उड़ाया जा रहा है, लोग अल्लाह के दीन का मजाक उड़ा रहे हैं सरासर, वहाँ गुनाह की बातें हो रही हैं, निकाह पे अल्लाह के नबी का नाम लेकर बाद में सारे काम गलत हो रहे हैं, तो का फ़ारिद अनहुम। अब ये हिजरत जो है वो ज़रूरी नहीं होती कि एक जगह से हटना पड़े, यानी उस चीज़ को छोड़ देने का नाम है। फिर आप देखिए कि तीसरी हिजरत जो होती है वो सफ़र जिस जगह पर हराम का गलबा हो वहाँ से निकल जाने के लिए करना, क्योंकि हलाल रिस्क हर मुसलमान का फ़र्ज़ है, खाना लेना उसके ऊपर लाजिम है। चौथी किस्म होती है हिजरत की जिस्मानी अजियतों से बचने के लिए हिजरत करना, ये जायज़ है, बहुत अच्छी बात है। अगर आपको लगता है कि किसी जगह रह के टॉर्चर होगा मेंटल या फिज़िकल, तो फिर आप उस जगह से निकल जाइए और इससे फ़ायदा होगा। जैसे हज़रत इब्राहीम अलैहिस्सलाम ने लोगों की ईज़ा से और आग में डाले जाने के बाद फिर इराक से मुल्क शाम की तरफ हिजरत की थी और फरमाया था कि इन्नी मुहाजिरुन इला रब्बी, ये भी इनका जुमला कुरान पाक में आता है कि मैं तो अपने रब की तरफ हिजरत कर रहा हूँ। इसी तरह हज़रत मूसा अलैहिस्सलाम से जब कत्ल हो गया था तो मिस्र से मदियन की तरफ हिजरत की, फ़खारज मिन्हा खाइफ़न यतरक्कबू, हम पढ़ेंगे आगे लफ्ज़ से कि बस वो निकल गया वहाँ से ख़तरे की हालत में निशान देखता हुआ। फिर इसी तरह एक पाँचवीं हिजरत होती है आबो हवा की ख़राबी और अमराज के ख़तरे से बचने के लिए। मसलन कहीं कोई जरासीम फैल गया, कोई वायरस फैल गया, कोई बीमारी की तकलीफ़ की बात खबर हो गई, उसके लिए क्या हुक्म है? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में कुछ लोग मदीना में आए बाहर से और मुसलमान हो गए। अब देहातों के रहने वाले लोग थे, जंगलों में रहते थे, खुली आबो हवा थी, शहर उनको मुवाफिक ना आया, तो लिहाजा अल्लाह के नबी ने उन्हें कहा कि तुम जंगलों में चले जाओ, खुली जगह जाओ, ऊँट साथ दिए कि उनका दूध पियो और उनसे फ़ायदा उठाओ। इसी तरह हज़रत उमर फ़ारूक रज़ी अल्लाहु अन्हु के दौर में अबू उबैदा को भेजा कि दारुल खुलाफा उर्दन से मुंतकिल होकर किसी ऊंची जगह पे चले जहाँ पे आबो हवा दुरुस्त है। ये हमारे यहाँ ऐसे ही है जैसे कहते हैं कि इस मरीज़ को मरी ले जाएं या इसको ओपन एयर में ले जाएं, तो ऐसी कैफियत है। लेकिन याद रखिए कि अगर किसी जगह पे कोई ताउन या वबाई मर्ज़ फैला हो तो वहाँ से नहीं निकल सकते, ना वहाँ के लोग आ सकते हैं। यानी इनफरादी तौर पे किसी का दिल चाहता है वो एक जगह से उठ के अपनी ज़ाती वजह से आ जाए, कोई हर्ज की बात नहीं, लेकिन जहाँ पे कोई आ गया, मिसाल है कि बस लोग कहते हैं जी क्या क्या फैले रहते हैं मर्ज़ ना, कोई वायरस फैला हुआ है, इन्फ्लुएंजा का है या ताउन का मर्ज़ एक मौके पे हुआ था, हज़रत उमर का दौर था कि सफ़र शाम की तरफ सफ़र कर रहे थे, बिल्कुल करीब पहुँचे तो अब्दुलरहमान बिन औफ ने कहा कि वहाँ नहीं जा सकते हम लोग क्योंकि वहाँ तो ताउन फैला हुआ है। तो हज़रत उमर ने कहा कि फिर क्या हुआ, चलते हैं? उन्होंने कहा मैं नहीं जाऊँगा, मैंने अल्लाह के नबी से सुना। हज़रत उमर ने कहा मैंने तो नहीं सुनी ये बात। इससे भी आप देखिए कि दीन का मिजाज कितना खूबसूरत है हमारे। हज़रत उमर ने गुस्सा नहीं किया बल्कि कहा अच्छा फ़ौजों को यहाँ रुक जाओ, और एक शख्स को भेजा कि जाओ मदीना में किसी और से तस्दीक करके आओ कि अब्दुलरहमान बिन औफ जो हदीस बयान कर रहे हैं कि ये सही है, क्या इनका मुगालता तो नहीं भूल तो नहीं रहे। फिर वाकई वहाँ गए तो बहुत सारे लोगों ने कहा हाँ हमने भी सुनी, हमने भी सुनी कि अल्लाह के नबी ने फरमाया कि जब किसी खत्ते में ताउन की वबा फैल जाए तुम वहाँ मौजूद हो तो वहाँ से ना निकलो, और जहाँ तुम पहले मौजूद नहीं हो खबर सुन लो कि वहाँ फैला हुआ ताउन तो फिर वहाँ जाओ नहीं। ये सही हदीस तिर्मिज़ी की है। जब ये जुमला सुना हज़रत उमर ने कहा ठीक है नो प्रॉब्लम वापस जाएंगे, बल्कि बाद रिवायतों में था कि फिर वहाँ उन्होंने इसको कहा कि उमर दूसरे लोग जो थे वो ज़्यादा इल्म ले गए और तुझे तेरे कारोबार ने और तेरी मसरूफियात ने इल्म से महरूम कर दिया। कोई माइंड नहीं किया, खलीफा थे, कोई किसी को ये नहीं कहा मैं बड़ा हूँ वो हूँ, तो लिहाजा इसके ऊपर हुक्म नहीं है जाने का। फिर इसी तरह एक हिजरत होती है अपने माल की हिफाजत के लिए। मसलन कोई शख्स किसी जगह पे है, वहाँ चोरों का डर है, डाकुओं का ख़तरा महसूस होता है, क्या वहाँ बैठा रहे? नहीं, मुंतकिल हो जाए। शरीयत इसकी भी इजाज़त देती है कि मुसलमान का माल भी एक मुख्तरम है, लिहाजा माल को जान को बचाना है। बस आप कहते हैं किसी इलाके में हम रहते हैं तो ये चीज़ जो है वो हमारे लिए ऐसी नहीं है। फिर इसी तरह आप देखिए कि 9 मुख्तलिफ किस्में होती हैं सफ़र करने की। ये तो एक जनरल हिजरत था ना, लेकिन अमूमन तर्क वतन के साथ साथ बाज़ दफ़ा लोग सफ़र करते हैं, उसकी भी बात कर लेते हैं क्योंकि इसमें आगे बात आ रही है कि सफ़र की 9 मुख्तलिफ वजूहात होती हैं। पहली वजह क्या होती है? इबरत के लिए हो, यानी आप सफ़र करें, सैर करें, घूमें, सारी दुनिया फिरें। फसीरु फिल अर्दी, अल्लाह ताला खुद कहते हैं फ़लम यसीरु फिल अर्दी फ़यन्ज़ुरु कैफ़ काना आक़िबतुल मुकज़्ज़िबीन, क्या तुम सैर नहीं करते? पहले देखो जो लोगों के साथ हुआ। तो इबरत के लिए सफ़र करना ये पसंदीदा अमल है। कुरान पाक में इस पर बहुत बात कही गई। आज के दौर में आप कहीं निकलें, कोई मौजदाड़ों में देख रहे हैं, कोई ऐसी जगह जहाँ पे अजाब आए थे वहाँ तो नहीं जाना चाहिए, सच्ची जो बात है, फ़ौरन गुजर जाएँ अगर मजबूरन रास्ते में आ जाएँ। लेकिन अगर आज के दौर में आप जैसे टीवी पे देख लेते हैं, देखिए एक सैर जहनी होती है और एक सैर जो होती है वो जिस्मानी होती है। जिस्मानी सैर के लिए आपको यहाँ से निकलना पड़ेगा, गाड़ी निकालनी पड़ेगी, फिर जाएंगे ना। जहनी सैर जहाँ यहाँ बैठे स्क्रीन पे देख लें। तो बहरहाल जब भी कहीं से जान गुजरें या गुजरना पड़े तो वहाँ इबरत के लिए देखना चाहिए। दूसरा सफ़र होता है सफ़र हज। हज के लिए निकलना लाजिम है लेकिन चंद शरायत है जो हम किताबुल हज और उम्रे में पढ़ ही रहे हैं। फिर इसके बाद तीसरा सफ़र होता है सफ़र जिहाद। सफ़र जिहाद जो है ये फ़र्ज़ भी कभी कभी होता है, वाजिब भी होता है और कभी मुस्तहब होता है, और इसके मुख्तलिफ हालात वक्त की नौइयत से होते हैं। कभी एक बंदा ही चला जाए तो सबकी तरफ से किफ़ायत कर जाता है, और कभी हर एक को भी जाना पड़ता है जैसे कि तबूक के सफ़र में जाना पड़ा। फिर एक चौथा सफ़र होता है माश के लिए। कोई शख्स है उसको माशी सामान हासिल करना है, इम्पोर्ट एक्सपोर्ट करता है, कभी एक जगह जा रहा है कभी उधर जा रहा है, कोई हरज की बात नहीं है। आपके अपने वतन में वो चीज़ नहीं मिल रही, आप दूसरे मुल्क से वो लाना चाहते हैं, आप जाइए। इस्लाम को इतना रिजिड नहीं है कि इन बातों को बुरा बनाए कि जी आज एक जहाज़ में बैठे हैं तो कल दूसरे में बैठे हैं, बल्कि ये दौड़ धूप भी इंशाल्लाह उसके लिए अजर का सबब होगी। फिर इसी तरह सफ़र तिजारत भी है। कुछ चीज़ें ज़रूरत से ज़ायद ख़रीदता है इंसान ताकि फिर उसके बाद जाके बेच सके, अल्लाह ने तो इसको फ़जल कहा है। लैसा अलैकुम जुनाहुन अन तब्तगु फ़ज़लम मिन रब्बिकुम, तो यहाँ इब्तगाए फ़ज़ल से मुराद जो है वो रिस्क है। छठा सफ़र होता है तलब इल्म के लिए। ये बहुत मुस्तहसन है, दीन को हासिल करने के लिए अगर अपनी जगह से इल्म नहीं मिल रहा तो दूसरी जगह से लेना, ये भी हालात के मुताबिक बहुत पसंदीदा अमल है। और इस पर हम सारी अहादीस दरस व तदरीस के अदाब में सुन चुके हैं कि कैसे ऐसे शख्स के लिए कायनात की मुख्तलिफ मखलूक़ात जो हैं वो दुआ करती हैं। एक सफ़र होता है किसी मुकाम को मुक़द्दस समझ कर और मुतबरिक समझ कर सफ़र करना। ये तीन जगहों के अलावा जायज़ नहीं है। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मस्जिद हराम, मस्जिद नबी, उसमें मक्का है, इसमें मदीना है, और तीसरा मस्जिद अक्सा बैतुल मक़द्दस। इन तीन जगहों का सफ़र इबादत की नीयत से करना है, इसके अलावा नहीं। यहाँ एक छोटी सी बात कह दूँ, बाज़ दफ़ा मिस्र जाते हैं, इजिप्ट जाते हैं, शाम जाते हैं, टर्की जाते हैं, अब वहाँ बहुत सारी मस्जिदें हैं, क्या करें? इस पे फिर दो राय हैं। कुछ लोग कहते हैं कि नहीं मैं तो नहीं जा रहा क्योंकि ये मस्जिद है तो होगी। जैसे आजकल बहुत रिवाज है खूबसूरत मस्जिदें बनाने का, हम किसी दूसरे शहर जाते हैं, सुना होता है कि इधर एक बड़ी अच्छी मस्जिद है, अब क्या करें? मैं अपना अमल बता देती हूँ, आपको फिर जो भी मुनासिब लगे वो कर सकते हैं। बाज़ तो कहते हैं बिल्कुल नहीं जाना क्योंकि ये तो फिर बात हो जाएगी इस तरह की कि तीन जगहों के अलावा हम गए। मैं कहती हूँ कि इसको आप सवाब समझ के ना जाएं। जैसे आप उस मुल्क का कोई टावर देख रहे हैं, आप वहाँ कोशन देख रहे हैं, आप ये भी देख लें। बहरहाल मुसलमान होने के नाते मतलब खुशी तो होती है लेकिन सवाब की नीयत से नहीं जाना चाहिए। इसी तरह कहीं दरगाह है, कोई कब्र है, कुछ है, मत देखें, उसको ना देखने जाएं, क्योंकि बाज़ लोग सवाब समझ के ये करते हैं। बाज़ लोग इधर एक छोटी सी बात इशारतन कह दूँ कि हज और उम्रे पर जाते हैं तो ज़्यारतों के नाम पर बहुत सारी जगह देखने जाते हैं, ये भी कोई इतना पसंदीदा अमल नहीं है। देखिए कि ज़्यारत जगहों की करने से नहीं होती, आप उनके अमल देखें। बाकी अगर आपके इस वक्त है, आप वहाँ गए, आपके होस्ट हैं, ले जाते हैं, नो प्रॉब्लम, लेकिन इसका अहतमाम करना और ये सोचना कि ये सवाब है, ज़्यारतों को देखने का कोई सवाब नहीं है, इल्ला ये कि आप उससे कोई इबरत हासिल कर लें। फिर एक सफ़र आठवीं किस्म का होता है इस्लामी सरहदों की हिफाजत के लिए सफ़र करना। इसको रिबात कहते हैं। हम पढ़ चुके हैं सूरत आल इमरान की आखिरी आयत में رابطو. تو ربات کیا ہوتا ہے؟ اس کی بہت فضیلت ہے. حدیث میں آتا ہے کہ جن آنکھوں نے ایک رات کے لیے اللہ کے راستے میں پہرا دے دیا، اللہ ان آنکھوں پہ جہنم کو حرام کر دے گا. پھر نویں قسم جو ہے وہ کیا ہے؟ عزیز و اقارب، دوستوں کو ملنے کے لیے سفر کرنا، یہ بھی اجر اور ثواب کا سبب بنتا ہے. شرط یہ ہے کہ آپ کی نیت کیا ہے. بعض دفعہ صرف دین کی محبت میں کسی سے آپ ملنے جاتے ہیں، تو حدیث صاحب میں آپ ایک واقعہ آتا ہے، بہت طویل روایت ہے، کہ فرشتہ بھی اس بندے سے محبت کرتا ہے جس نے، ایک شخص گیا اور اس نے پوچھا کہ تم کیوں گئے تھے، اس نے بتا دیا کہ میں تو اپنے بھائی سے محبت کے لیے گیا ہوں. کہا صرف اس سے محبت؟ اللہ کے لیے کہاں؟ کہا پھر سن لو کہ جس کے لیے تم گئے ہو وہ اللہ بھی تم سے محبت کرتا ہے. اب یہ تو ایک تھوڑی سی جنرل چیزیں میں نے آپ کے سامنے رکھیں، لیکن آج کے دور میں ہم اس آیت پہ کیسے عمل کریں؟ کیا ہم میں ان ساری سامنے رکھنے کی میری نیت بھی یہی تھی کہ ہم کھل کے اس موضوع کو دیکھیں؟ آپ دیکھیے کہ آج جب ہم قرآن پڑھتے ہیں، اور ایک شعوری قرآن ہوتا ہے جو قرآن سمجھنے کے بعد پڑھا جاتا ہے، ایک وہ ہوتا ہے کہ جو ہم ساری زندگی سے پڑھتے آ رہے تھے، ہمیں بالکل دو مختلف کردار دکھتے ہیں. اب جب ہم یہ محسوس کرتے ہیں کہ ہمیں اپنی زندگی قرآن کے مطابق گزارنی ہے، ہم جب کلاس سے نکل کے گھروں میں جاتے ہیں تو وہاں ماحول بالکل فرق دکھتا ہے. اس صورت میں کیا کریں؟ ہم اس پہ تھوڑی سی بات کریں گے کہ والذین ہاجروا فی اللہ من بعد ما ظلموا لنبوئنہم فی الدنیا حسنا. تو کیا ایسے لوگ جو آج شعور کے ساتھ گناہوں کو چھوڑ چھوڑ کے نیکیوں کی طرف آ رہے ہیں، ان کو بھی اجرت کا اجر ملے گا؟ پہلی بات ہے کہ اللہ تعالیٰ اجر دینے سے نہیں چوکتا. اللہ کے نبی کی ایک روایت کا خلاصہ ہے کہ بہترین ہجرت کیا ہے؟ کہ بندہ اللہ کے لیے گناہوں کو چھوڑ دے. پسندیدہ عادتوں کو آپ چھوڑتے ہیں، آپ اپنے پسندیدہ موسم کو چھوڑتے ہیں، آپ کو اپنا وطن اچھا لگتا ہے، آپ اس کو چھوڑ کے اللہ کے لیے نکلتے ہیں، یقیناً یہ ہجرت ہے. اللہ کے لیے ایک قدم نکالنا، ایک بات کرنا، یہ سب چیزیں ہجرت ہے. پھر اچھی باتیں سن سن کے اپنی بری عادات چھوڑنا، یہ ہجرت ہے. بچپن سے ایک عادت تھی، اب وہ معیوب لگتی ہے. بعض چیزیں گناہ بھی نہیں ہوتی، ہر عادت گناہ کی ذریعہ نہیں ہوتی، لیکن معیوب ہوتی ہے، عیب ہے بندے کا، مجہول لگتا ہے بندہ، جاہل لگتا ہے. شریعت نے اس کے لیے بہت کلیئر کٹ پکچر دے دی. اللہ کے نبی کیسے تھے؟ آپ اس اپنی عادت پہ کوشش کریں، آپ کے میں نے اللہ کے لیے چھوڑنی ہے. مثال ہے، آپ دیکھیں کہ جیسے میں آپ کو اس وقت پڑھا رہی ہوں نا، آپ سب مجھے دیکھ رہے ہیں گاہے بگاہے بیچ میں. اب اگر بالفرض مجھے عادت ہے، صرف مثال دیتی ہوں جو مجھے اچھی بھی نہیں لگ رہی دینے میں، بالفرض مجھے بہت آنکھیں کھول کے دیکھنے کی عادت ہو، عام طور پہ لوگ دیکھتے ہیں نا، وہ دیکھ رہے تھے، ان کو خود نہیں پتہ چلتا کہ ہم کیسے دیکھ رہے ہیں. اب اگر میں پوری آنکھیں کھولوں تو آپ جتنے لوگ دیکھ رہے ہیں سب مجھے دیکھیں گے نا، تو اب مجھے پڑھاتا دیکھ کر آپ میری اس بات سے ڈسٹریکٹ ہوں گے. اب آگے مجھے کبھی کسی نے نوٹ ہی نہیں کیا آج تک، کیونکہ نہ میں کبھی اسٹیج پہ بیٹھی عام طور پہ باتیں کریں، اور نہ جانے ہم کن لوگوں میں بیٹھ کے باتیں کرتے کھاتے پیتے ہیں جو ہماری کوئی بات ہی نہیں ہمیں بتاتے. شاید بعد میں جا کے کرتے ہوں گے، ویسے چلتا ایسے بولتا ایسے بیٹھتا منہ پہ نہیں کہتے. اب میں اپنی عادت بدلنا چاہتی ہوں، اور میں اللہ سے دعا کرتی ہوں، اللہ میرے ظاہری شخصیت میں جو بری آتے ہیں، ویسے میں بہت پلکیں جھپکوں، بہت سر ہلاؤں، بات کروں، ہلوں جلوں، بعض لوگ کھڑے ہوتے ہیں تو یوں کمر پہ ہاتھ رکھتے ہیں، اب یہ آتے ہیں میرے دینی کردار کو داغدار کر رہی ہیں. کیونکہ ہر جگہ میرے سے بات کرنے والے سیدھے سادھے لوگ نہیں ہوں گے، وہاں بڑے بڑے لکھے لوگ ہوں گے، بڑے تنقیدی لوگ ہوں گے. اور جب بندہ اللہ کی بات کرنا شروع کرتا ہے، وہ تو پبلک پراپرٹی بن جاتا ہے. ہر بندہ حق سمجھتا ہے اس کی ہر بات پہ سوچنا، غور کرنا، گھروں میں ڈسکس کرنا، اور کبھی کبھی موقع ملے تو پروپیگنڈے بھی کر دینا. تو لہٰذا ایسی تمام کوششیں جو آپ اپنی پرسنالٹی کو خوبصورت کرنے کے لیے کرتے ہیں، انشاءاللہ آپ کو اس کا اجر ملے گا. آپ اپنے بولنے کے انداز میں ٹھہراؤ پیدا کرتے ہیں، کیونکہ آپ کہتے ہیں کہ نہیں، مجھے لوگوں کو ایک ٹھنڈک کا پیغام دینا. آپ تیز بہت بولتے تھے، آپ اب کہتے ہیں نہیں، اللہ تعالیٰ مجھے توفیق دے، میں نے آہستہ بات کرنی ہے. آپ بڑی آہستہ بولتے تھے، چو چو چو، من 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 من. آپ کہتے ہیں نہیں اللہ، میں کل بات کروں گی، کون میری سنے گا، میری تو میں خود نہیں سن پا رہی. آپ کھڑک کے بات کرتے ہیں، ذرا اپنے اسٹائل کو اچھا کرتے ہیں، انشاءاللہ یہ ساری ہجرتیں، ایک ایک چیز اللہ کے راستے میں آپ کو ہجرت کا اجر دے گی. اب آپ تو بدل گئے، آپ نے اپنی زندگی بدلی، پھر اس میں آپ اپنی نمازوں پہ غور کریں گے، اپنے کردار پہ کریں گے، پھر آپ بدلتے گئے. مسئلہ کیا ہوا؟ جب آپ گھر گئے تو گھر والے تو بدلے ہی نہیں ہوئے، اب کیا کریں؟ گھر والے چھوڑ دیں، کیونکہ اللہ نے کہا تھا کہ گھر چھوڑ دیں. یاد رکھیں، آج کے دور کے خاص طور پہ ہم سب مسلمان جو قرآن پڑھ رہے ہیں، ہم کسی کافر گھر میں نہیں رہتے، ہمارے گھر والے بھی مسلمان ہیں. یہ الگ بات ہے کہ شعوری نہیں ہے. اب ہم نے کیسی ہجرت کرنی ہے؟ نہ گھر چھوڑنے، نکل جائیں باہر، سارے شوہروں سے طلاقیں لے لیں اور بچوں کو چھوڑ دیں، جائیں گے کہاں؟ لے بھی لیں بالفرض تو جائیں گے کہاں؟ کون دے گا سہارا؟ کوئی آگے مل جائے گا تو وہ ایسا ہے، आज के दौर की बेहतरीन हिजरत क्या है कि अपने घर में रहते हुए घर के माहौल को बदलो। तनुभव्यन्नौफ दुनिया हसना, आपको दुनिया में अपने घर में ही दे देगा। आज की औरत की हिजरत क्या है कि अपने घर के माहौल को बदले। आप मक्का तो नहीं बदल सकते थे इसलिए आप मदीना चले गए, मक्का भी बदल गया उसके बाद, लेकिन आज हम अपने माहौल से घर वालों को टाइम दें, टारगेट रखें। हर एक ने कुछ रखा हुआ, घर वाले कब बदलेंगे सोचें, उनकी आदतों पे काम करें, बच्चों पे काम करें, शौहर पे काम करें, घर के बुज़ुर्गों पे काम करें, हर एक को मुहलत दें। इसको एक साल में ठीक हो जाएगा, इसकी आदत दो में ठीक होगी, और हम सोचते हैं कि कोर्स हमारा पूरा और दाढ़ी मियाँ की लंबी हो जाए, हैं, और घर वाले सारे दीनदार हों। आपका अपना अमल, जितनी आप इसका बेस्ट तरीका क्या है कि आप उनके लिए इतनी केयरिंग हो जाएं, आपको पता है वो बुरा काम कर रहे हो, बुरा काम करते रहे, उस वक़्त ना उनके लाड देखें, आम हालात में उनके लिए आप ठंडक का पैगाम बने, आप मीठी जुबान वाले हों, जुबान शीरी मुल्क गिरी, आप देखेंगे कि 4-5 साल नहीं लगेंगे, इंशाल्लाह आपके घर खुद ही मदीना बन जाएंगे बिस्मिल्लाह। लेकिन इसके लिए सब्र की ज़रूरत है, अल्लज़ीन सबरू व अला रब्बिहिम यतवक्कलून, ये दो चीज़ें गिरा से बांधने की हैं। हर हिजरत के बाद सब्र और तवक्कुल लाजमी है। आज आप में से कुछ लोगों की जगह बदली गई, आपने भी हिजरत की है, इस वक्त आपके लिए क्या ज़रूरत है, सब्र और तवक्कुल। सब्र किस पे कि थोड़ी मुश्किल हो रही है, वहाँ लाइट और तरह आती होगी, यहाँ और तरह आ रही है, वहाँ आप थोड़े केयरलेस बैठ सकते हैं, यहाँ आपको केयरफुल बैठना पड़ रहा है, सब्र कीजिए। देखिए अजर जितना है ना वो इब्तदाई सब्र पे, शुरू में सब्र आता है फिर वो असल सब्र है, और फिर तवक्कुल रखें कि ये उससे अच्छी होगी। जब अल्लाह ने कहा लनुबवियन्नहुम, बल्कि आप तो इस शऊर से मुख्तलिफ जगह पे बैठा करें, मैं तो जान कैसा करती हूँ अपने घर में, जब भी मुझे मौका मिलता है कभी मैं एक जगह पे अपसेटिंग कर लेती हूँ बैठने की पढ़ने की, फिर कभी दूसरी जगह, क्यों कि ये जगह कल गवाही देंगी। अगर मैं सारा साल एक ही कुर्सी पे बैठ के एक ही जगह पे बैठ के चली गई, वो एक जगह मेरी गवाही देगी, और मैं घूम फिर के इबादत करूँगी, मुख्तलिफ जगहों पर स्टैम्प्स लगेंगी मेरी, इंशाल्लाह उससे फ़ायदा होगा। एक छोटी सी और बात करूँगी कि बाज़ दफ़ा गैर मुल्कों में रहने वाले लोग अपने मुल्कों में हिजरत करना चाहते हैं, गो कि इस पर हम बात बहुत डिटेल से कर चुके हैं सूरत निसा में, आपको याद होगा कि नहीं, कि आज फिल ज़माना तो दारुसलाम कोई है ही नहीं। आज जितने मुसलमान मुल्क हैं असल में वो इस्लाम लविंग मुल्क हैं, दारुल इस्लाम नहीं है, इंक्लाइनिंग है। इस्लाम लिटरली देखें तो सबसे ज़्यादा अगर है वो भी पूरा नहीं है तो वो सऊदी अरब में है, इसके अलावा आपको पूरी दुनिया में कई इस्लामिक लॉज एंड रूल्स नहीं दिखेंगे, लेकिन बहरहाल कंपैरेटिवली इजी हो जाता है। जैसे मैं आपको पहले मिसाल दे चुकी हूँ कि कोई पानी के अंदर किसी को फेंक दे, समंदर में फेंक दें, दूसरा है जिसको आप किसी दरिया में फेंक दें, तीसरा वो है जिसको एक स्विमिंग पूल में फेंक दें, तीनों सूरतों में अगर उसको स्विमिंग नहीं आती तो डूब जाएगा। हाँ, समंदर में डूबने के चांसेस ज़्यादा है, दरिया में उससे कम है, समंदर में बचाने वाले थोड़े होंगे, दरिया में ज़्यादा होंगे, स्विमिंग पूल में ज़्यादा बचा लेंगे। बिल्कुल इसी तरह से असल बात यह है कि हमें हमारी नस्लों को तैरना आता है कि नहीं, इस्लाम के पर हैं लगे हुए कि नहीं। आप उनको समंदर में रख रहे हैं वो बुराई है, दारुल कुफर है, बेहयाई है, बेदीनी है, आप उनके अंदर ऐसा ईमान पैदा करें वो उसी दौर में जगह बनाए। देखिए खुद बदल जाना क्या बड़ी बात है, आप निकल गए आप उस जगह को बदले ना, बस आप कहते हैं कि फलां जगह बड़ी बदबू थी मैं उठ के आ गई, आपने क्या बहादुरी की, वहाँ वाले बैठे अभी भी बदबू में, आप उठिए कुछ काम कीजिए, सफाई कीजिए, वहाँ की बदबू को खुशबू में बदल दें, ये ज़्यादा जिहाद है। सारा घर गंदा हो आप मुँह लपेट के अपना जाके किसी चादर जगह कमरे में चादर लेके सो जाए, ये क्या बहादुरी है, क्लीन अप कीजिए, वो हम कर नहीं पाते। हम अपनी नस्लों अपनी जनरेशन को इस तरह का स्ट्रॉन्ग करते नहीं, हज़रत यूसुफ वाली दीवारें नहीं खड़ी करते उनमें कि गुनाह की दावत को कबूल करने से उनको वो रोक सके, ठीक है। बहरहाल फिर उसके बाद जब हम अपने मुल्कों में आते हैं तो आप समझें कि स्विमिंग पूल तो यहाँ भी मौजूद है ना, हो सकता है बड़े या छोटे, फ़र्क तो पड़ता है। इसको तो मैं मानूंगी कि जिस तरह का हमारा सेटअप है, लाइफस्टाइल है, अगर आप वाकई गैर मुस्लिम मुल्क में बच्चों को रेज कर रहे हैं, बिल्कुल आप उनको तवज्जो नहीं दे रहे दीन की, तो फिर बेहतर है कि आप उनको अपने मुल्क में ले जाएँ। लोग जाते हैं बड़े शौक से, कई लोगों का आपने कहानी सुनी होगी, गए 3 माह में वापस आ गए, 2 माह में आ गए, क्यों कि अल्लज़ीन सबरू वला रब्बिहिम यतवक्कलून नहीं था। हर हिजरत के बाद सबसे पहला मरहला सबर का आता है, पड़ेगा पहले सबर। आप कहते हैं वहाँ जाएंगे अच्छा देख के, फिर हम आ गए नहीं जी, बच्चों को स्कूल अच्छे नहीं मिले, कारोबार नहीं चला, ये नहीं हुआ, खाने नहीं पसंद आए, उनका पानी से पेट ख़राब हो गया, तो क्या बड़ी बात है, फिर तो आपने अपने नफ्स के लिए हिजरत की थी। जो अल्लाह के लिए करेगा ना वो शुरू में अल्लाह फिर वहाँ जाके खूब परखेगा। ہجرت کی راہیں اللہ کے نبی کی پڑھیں. ایک چھوٹی سی بک بھی ادھر میں دیکھی تھی کہ ہجرت کی راہیں قدم بہ قدم, کتنے مشکلات. 3 دن تو پہلے غار ثور میں رہے, سانپ تک ڈسا حضرت ابو بکر کو. تو جو مسلمان لوگ فیملیز اپنی خاندانوں کے ساتھ واپس جاتے ہیں, پھر ان کو کم سے کم اپنے آپ کو 4-5 سال دینے چاہیے. والا ربیم یتوکلون, اللہ وہاں خیر کر دے گا. یوز ٹو جب ہو جاتے ہیں ہم کسی ایک ماحول کے, تو بہرحال پھر وہ بعد میں مشکل ہوتی ہے. گئے کچھ اور سوچ کے تھے تو فائدہ نہیں ملتا, تو اپنے آپ کو پریشان کرتے ہیں. لیکن اللہ کے وعدے سچے ہیں. یہ دیکھیں لام لنبوی انہم لفظ پہ اگر آپ تھوڑی سی توجہ فرمائیں, اتنی تاکید ہے اس میں, ضرور, شیور شاٹ, آئی ول ڈو اٹ, میں ضرور تمہیں جگہ دوں گا, تمہیں دنیا میں ملے گا. اور ملا, نبی صلی اللہ علیہ وسلم کو مدینہ میں کتنا امن ملا, کتنا چین ملا, کتنی خیر پھوٹی. دیکھیے ہجرت کے بعد خیر بڑی پھوٹتی ہے, یہ یاد رکھیے. چند لوگ ہجرت نہ کریں تو کتنے لوگ اس خیر سے محروم ہو جائیں. 100 کچھ لوگوں نے ہجرت کی تھی مکہ سے مدینہ, اور آپ دیکھیے خیر کتنی پھوٹی. مکہ میں ہوتے کمپرومائزنگ ہو کے رہتے 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 آج ان کی نسلیں ختم, دین ختم. ہجرت سے ہمیشہ دین پھیلتا ہے. اور حضرت عمر رضی اللہ عنہ کے بارے میں آتا ہے کہ جب کسی مہاجر کو اس کا سالانہ وظیفہ دیتے, مہاجروں کو پھر وظیفے مقرر کر دیے گئے تھے اینڈ پہ, تو کہا کرتے تھے خذ بارک اللہ فی, کہتے تھے یہ لے لو, یہ اللہ تعالیٰ کی طرف سے ہے, اللہ اسے بابرکت کرے, اور یہ تو وہ ہے جس کا اللہ نے تجھ سے دنیا میں وعدہ کیا ہے, اور جو چیز آخرت کے لیے اس نے رکھی ہے وہ اس سے بہت بڑی ہے. اور اس کے بعد یہ آیت پڑھا کرتے تھے کہ لَنُبَوِّئَنَّهُمْ فِي الدُّنْيَا حَسَنَةً وَلَأَجْرُ الْآخِرَةِ أَكْبَر لَوْ كَانُوا يَعْلَمُونَ. اگر تھوڑی سی مشکل ہو گئی, نہ بچوں کو نئے نئے سیریل روز مل سکے, نہ اگر وہ وہاں چیزیں افورڈ کر سکے, تو کیا ہوا اگر 5 وقت کی اذان آ گئی کانوں میں, اگر برے ماحول سے بچ گئے. تو بہرحال یہ بالکل ایک نیچرل چیز ہے کہ انسان تھوڑی سی مشکل سہ کر پھر اپنے آپ کو بہتر کر لیتا ہے. آپ دیکھیے کہ موسم بدلتا ہے تو کتنے لوگ بیمار ہو جاتے ہیں, حالات بدلتے ہیں, سفر کر کے ایک جگہ سے دوسری جگہ جاتے ہیں, 2-3 دن تک آپ کو جیٹ لاک ہی نہیں جاتا. تو جو ہجرت اللہ کی خاطر ہوگی اس کا ذمہ اللہ نے اپنے اوپر لے لیا. باقی رہ گئے رسک کے لیے گئے, کھانے پینے کے لیے گئے, تو کبھی ہو سکتا ہے کبھی نہیں ہو سکتا. اور یہاں لو کانوں میں اشارہ ہے ان لوگوں کی طرف جو ہجرت سے ہچکچا رہے تھے کہ نہیں ہم نہیں کر سکتے. کیوں کہ آپ دیکھیں کہ ہجرت میں سب سے پہلی جو قربانی ہوتی ہے نا, یہ جذبات کی قربانی ہوتی ہے, ایموشنز کی قربانی ہوتی ہے. ان جگہوں سے پیار ہو چکا ہوتا ہے تو اللہ کی ذات بتاتی ہے کہ ایسے وقت میں وہی کر پائے گا جس نے اپنے آپ کو رب کے حوالے کر دیا. یہاں پہ تلاوت سنتے ہیں. والذین هاجروا فی اللہ من بعد ما ظلموا لنبوئنہم فی الدنیا حسنہ ولأجر الآخرة أكبر لو كانوا يعلمون الذين صبروا وعلى ربهم يتوكلون.